यो एकता भन्ने कुरा चाहिँ मान्छेले कोसिस गरेर बनाउने कुरा होइन। जो एकताको सङ्गठन खोलेर कोसिस गर्छ त्यो सफल हुँदैन, किनभने एकता बनाउने कुरा होइन, एकता हुने कुरा हो। जहाँ परमेश्वरको उपस्थिति छ, जहाँ प्रभुको आत्मा, त्यसैले हामीले के गर्नु पर्यो? हामी आफैलाई प्रभुको आत्माको प्रभुत्वमुनि, अधीनमुनि, उहाँको अगुवाईमा, उहाँको निर्देशन नियन्त्रणमा हामीलाई दिनु पर्यो। अनि जतिजना त्यो आत्माको अगुवाईमा डोराइएका हुन्छन् उनीहरू त एकतामा हुन्छन्, त्यहाँ एकता ल्याउनै पर्दैन, बुझ्नुहुन्छ? त्यसैले यो सांसारिक तरिकाभन्दा फरक छ क्रिस्चियन विश्वास, किनभने हामी एकचोटि ख्रिस्टमा विश्वास गरेपछि त्यो विश्वासद्वारा नै परमेश्वरले हामीलाई बदल्नुहुन्छ, तर बदल्ने चाहिँ हामी होइन नि त। त्यसरी कसैलाई एकतामा ल्याउने पनि हामी होइन, हामी मान्छे सबै परमेश्वरमा जानु पऱ्यो क्या, अनि उहाँको आत्माले हामीलाई जीवित बनाउनुहुन्छ। त्यही कारणले कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि भन्ने शब्द जो छ नि त्यो वास्तवमा नै सत्य शब्द हो। कोही ख्रिस्टमा छ भने त्यो पुरानो त रहनै सक्दैन, कोही पुरानै रहन्छ भने त्यो ख्रिस्टमा रहन सक्दैन। जो ख्रिस्टमा छ त्यो पुरानो कहिल्यै रहँदैन। पुरानो बुझ्नुहुन्छ नि सांसारिक स्वभाव। वास्तवमा तपाईँले कहिलेकाहीँ ख्रिस्चियनहरूमा सांसारिक स्वभाव व्याप्त देख्नुहुन्छ, व्याप्त। अनि त्यो सांसारिक स्वभावमा ख्रिस्चियनको कुरा गरेछ है, अन्य जाति मान्छेहरूको बारेमा त कुरा छोडिदिनुहोस्, उनीहरू त अन्य जाति हो, उनीहरूले परमेश्वरलाई पनि चिन्दैन, उनीहरूको जीवनको लक्ष्य उद्देश्य सबै अर्कै छ। परमेश्वर चाहनुहुन्छ उसलाई उहाँको बारेमा बुझाउनलाई, उहाँको ज्ञानमा आउनलाई, किनभने येशू प्रभुले पापीहरूलाई पनि ग्रहण गर्नुहुन्छ भनेर हामी लुकाको पाँच के अरे नौ अध्यायमा हामी पढ्छौँ होइन, लुका नौको दुई पद हो कि, पापीलाई पनि ग्रहण गर्नुहुन्छ, तर पापी येशूतिर जानुपर्छ अनि सबै कुरा उहाँले गर्नुहुन्छ। यो कुरा नै ख्रिस्चियन विश्वासको सबभन्दा महत्त्वपूर्ण र खुसीको कुरा हो। सबै काम हामीले गर्दैनौँ कि उहाँले गर्नुहुन्छ, हामी त केवल फर्केर उहाँमा समर्पण हुन्छौँ। त्यसैले यो विषयहरू हामी हेरिराखेका थियौँ, अनि एउटा यो तिनवटा पोइन्ट मैले तपाईँलाई भनेको थिएँ, उहाँको बोलावट होइन, एफिसी चारको एक पदको कुरा हामीले हेरेको थियौँ योभन्दा निकै अगाडि। त्योभन्दा नि अगाडिको कुरा विचार गऱ्यो भने तपाईँलाई सम्झना छ प्रभुको दोस्रो आगमन सम्बन्धी कुराहरू हामीले हेरेका थियौँ होइन। आजको त्यो भजनसभा र 98 पनि पूर्ण म्यासेज तपाईँले देख्नुहुन्छ नि, त्यहाँ परमेश्वरले आश्चर्य काम गर्नुभयो, उद्धारको काम गर्नुभयो, उहाँकै निम्ति गर्नुभयो। यो कुरा कहिले विचार गर्नुभएको छ? येशू ख्रिस्ट संसारमा परमेश्वरको निम्ति आउनुभएको थियो, येशू ख्रिस्टले जे जे गर्नुभयो परमेश्वरको निम्ति गर्नुभयो, परमेश्वरद्वारा गर्नुभयो, अनि परमेश्वरले तपाईँ र मलाई बचाउने काम परमेश्वरको योजना हो, अनि येशू ख्रिस्टले त्यो सबै गर्नुभयो। अनि त्यो भजनसभा 98 को अन्तिममा येशू प्रभु चाहिँ संसारको न्याय गर्न आउनुहुन्छ त्यो शब्द पनि छ। अनि वास्तवमा यो सबै कुराहरूले तपाईँ र मेरो सोचमा गहिरो विचार आउनु पर्यो, ध्यान आउनु पर्यो, हामीले त्यसलाई विचार गरेर हरेक कुरामा सिरियस हुन सिक्नु पर्यो होइन। जुन कुरो सुनिन्छ नि त्यो कुराले हामीमा परिवर्तन आएन भने त्यो सुनेको कुराको मतलब भएन। विश्वास भनेकै परिवर्तन गर्ने कुरा हो, जबसम्म परिवर्तन मान्छेलाई गर्दैन त्यो खास विश्वास हुँदैन। धेरै मान्छेको गल्ती के छ भनेदेखि उनीहरूले विचार गर्छन् कि उनीहरूले विश्वास गरे, अनि तपाईँलाई म यस्तो भन्छु, प्रचारक पनि बनेको हुन्छ, अनि त्यो बाइबलको सम्बन्धमा, सुसमाचारको सम्बन्धमा, सिद्धान्तको सम्बन्धमा जम्मै ज्ञान छ, त्यसलाई वर्णन गर्न सक्छ, बताउन सक्छ, सबै छ, तर त्यो यहाँ लगाएन र यो हृदय त्यसले बदलेन भने त्यो मान्छेलाई केही पनि फाइदा हुँदैन। त्यसकारणले जब ख्रिस्टको आत्मा कसैको हृदयमा आउनुहुन्छ नि, त्यो मान्छे चाहिँ त्यस्तै बस्यो भने काम लागेन, त्यो बस्दैन, किनभने उहाँले चाहिँ त्यो मान्छेलाई नयाँ बनाउनुहुन्छ, त्यो मान्छे नयाँ गरी जन्मिन्छ। यो ख्रिस्चियन विश्वास भनेकै त्यही हो। त्यसकारण आज त्यसको सन्दर्भमा अझै बेसिक कुराहरू तपाईँलाई मैले बताउन लागेको छु। त्यो चाहिँ अघि नै भाइ रामहरूले पढेको एउटा पद, फेरि म तपाईँलाई दोहोऱ्याउन चाहन्छु, अनि त्यो पदमा चाहिँ अब यो नेपाली बाइबल अनुवादमा धेरै तपाईँलाई बेला बेलामा म सम्झाउने गर्छु, यो शब्द शब्दको अर्थ छ होइन। अनि वास्तवमा यो रिपेन्टेन्स भन्ने शब्द पनि नेपालीमा धेरैवटा छ, पश्चाताप भन्छौँ हामी, पछुतो पनि भनिन्छ। रिपेन्ट गर्ने भनेको चाहिँ एउटा मार्ग छोडेर अर्को मार्गतिर फर्किने, रिटर्न, टर्न राउन्ड भन्छ, टर्न राउन्ड 180 डिग्री भनेको चाहिँ पुरै विपरीत दिशातिर फर्किने कुरा भन्छ। अब मैले के पढ्न लागेको भने नि हिब्रू 12:14 तपाईँलाई मैले धेरैचोटि पढेको छु, यो एउटा अनुवादमा एकैसले हरेक मानिससित मिलापमा रहने, अब त्यहाँ अनि शान्तिमा रहने भन्ने शब्द अघि थियो नि, कतिचोटि नेपालीमा शान्ति भनेको चाहिँ त्यो आवाज नभएको अवस्था मात्रै हुन्छ क्या, होइन? तर मिलाप भनेको चाहिँ त्यो सम्बन्धको कुरा आयो, अब मिलाप भनेको चाहिँ त्यहाँ झगडा नभएको कुरा आयो, एकले अर्कालाई ग्रहण गरेको कुरा आयो, एकले अर्काप्रति सहानुभूति देखाएको, उनीहरू अब एकताको कुरा त्यहाँनिर आयो, बुझ्नुहुन्छ? त्यस कारणले यहाँ के छ, हिब्रू 12:14 हरेक मानिससित मिलापमा रहने र पवित्रतामा हुने भर मजदुर प्रयत्न गर, किनकि पवित्रता बिना कसैले प्रभुलाई देख्न सक्दैन, त्यो पदमा चाहिँ त्यसरी लेखिएको छ। अब अघि मैले तपाईँलाई भनेको थिएँ यो कोसिसबाट हुँदैन, त्यहाँ कोसिसको कुरा के हो भने परमेश्वरमा समर्पित उहाँको आज्ञा पालन गर्ने कुरा हो, किनभने त्यो काम चाहिँ उहाँ गर्नुहुन्छ, तर जवाफदेही त मान्छेले गर्नु पऱ्यो नि, डिसिजन गर्ने चाहिँ तपाईँ र म हो नि, होइन? आदम र हवालाई चाहिँ परमेश्वरले एउटा आज्ञा दिनुभयो, उनीहरूलाई शैतानले परीक्षित बनायो, झुट्टा बोलेर, आधी आधी झुट्टा आधी आधी सत्य गरेर छक्क्यायो, अब परमेश्वरको कुरालाई नै उनीहरूले अन्तिम रूप मानेर सबै कुरालाई इन्कार गरिराखेको भए उनीहरू कहिले पनि पापमा पर्ने थिएन, तर त्यहाँ के भयो, उनीहरू बदलियो। त्यस कारण उनीहरूको जिम्मा के थियो, परमेश्वरको वचनमा भरोसा गरिराख्ने, परमेश्वरको वचनमा विश्वास गरिराख्ने, तर उनीहरूले त्यो गरेन। त्यस कारणले आजको विषय पनि तपाईँलाई मैले रिकन्सिलिएसन भन्छ अङ्ग्रेजीमा, मिलाप, अर्को शब्दमा सम्बन्ध पनि भन्छ, रिकन्साइल भन्ने चाहिँ भर्ब भन्छ, मिल्नु होइन, मिलाप गराउनु, रिकन्साइल, रिकन्सिलिएसन चाहिँ नाउन हो। अब यहाँनिर यसको बारेमा, यो शब्दको बारेमा कुरा गर्दा चाहिँ अब तपाईँहरूलाई रिकन्सिलिएसन, रिकन्साइल, कतिजना चाहिँ अब यो अङ्ग्रेजी शब्द नजान्ने हुनुहुन्छ, नेपालीमा मिलाप भन्छ, मिलाप भनेको चाहिँ मिलाप सम्बन्धमा आउनु होइन, वास्तवमा यो क्रिस्चियन विश्वास भनेकै एउटा सम्बन्धको कुरा हो, मानिस र परमेश्वरको बिचमा सम्बन्ध पापले टुटाएको थियो, त्यो पापले टुटाएको सम्बन्ध र मान्छे र परमेश्वरको बिचमा चाहिँ सम्बन्ध नभएको कारणले के भयो, त्यहाँ चाहिँ सम्बन्ध अलग भयो, एउटा खाल्टो जस्तो। अनि यसु प्रभु संसारमा आएर अघि भर्खरै हामीले भनिराखेको कुरा जस्तो परमेश्वरको उद्धारको काम पुरा गर्नुभयो र यसुको काम बलिदानले अब फेरि मान्छेको पापलाई हटाइदिने काम भयो र फेरि ऊ चाहिँ परमेश्वरसँगको सम्बन्धमा आयो। त्यसैले यो क्रिस्चियन विश्वास भनेको चाहिँ जीवित परमेश्वरसँग हरेक व्यक्तिको व्यक्तिगत घनिष्ठ सम्बन्धमा आउने यो विचारलाई तपाईँले विचार गर्नु पर्यो। जुन व्यक्ति कुनै मान्छेसँग सम्बन्धमा आउँछ नि, त्यो व्यक्तिसँग वार्तालाप हुन्छ, कुराकानी हुन्छ, सङ्गति हुन्छ, उनीहरू सँगसँगै हिँड्ने काम हुन्छ, उनीहरू एकले अर्काको कुरा आदान प्रदान हुन्छ। अनि कतिजना मान्छेहरूको लागि सायद क्रिस्चियन विश्वास भनेको चाहिँ हिन्दूहरूको जस्तै परमेश्वर कहाँ कहाँ, होइन, अरू कहाँ कहाँ बाइबल त पढाएछ, प्रार्थना त गरेछ, तर हामीले परमेश्वर चाहिँ साँच्ची नै जीवित परमेश्वर पवित्र आत्मामा तपाईँ र मेरो हृदयमा यहाँनिर नै जीवित अहिले नै रहिरहनु भएको छ भन्ने कुरामा चाहिँ कतिचोटि हामीले त्यो बुझ्या छैनौँ क्या कुरा। त्यही कारण तपाईँलाई आज मैले यो एउटा शब्द सम्बन्ध, मिलाप अथवा रिकन्सिलिएसन, त्यसैले यहाँनिर ग्रिक भाषामा बाइबल लेखियो, जहिले पनि कुनै पनि विचार, धर्मशास्त्रको सिद्धान्त, डक्ट्रिन भन्छ, शिक्षा विचार गर्दाखेरि चाहिँ सुरुमा त्यो लेख्दाखेरि त्यसको अर्थ के लाग्यो, त्यो कुन शब्दमा लेखिएको थियो, त्यसको अर्थ, त्यसको ब्याकग्राउन्ड बुझ्नुपर्ने हुन्छ। अब तपाईँहरू लाई मैले यो सबै कुरा भन्दाखेरि धेरैलाई चाहिँ के कुरा गरे भने जस्तो पनि लाग्छ होला, तर पनि तपाईँहरू कतिजनाहरू चाहिँ धेरै पढेका र इन्टेलिजेन्ट पनि हुनुहुन्छ मलाई थाहा छ, त्यसैले तपाईँहरूको लागि भए पनि मैले केही केही ग्रिक भनेर शब्द निकाल्छु कहिलेकाहीँ, होइन। ग्रिकमा चाहिँ वास्तवमा यो भर्ब भनेको चाहिँ क्रिया भन्छ नि, होइन, गर्नु, होइन, मिलाप गर्नु, यो भन्ने कुरा चाहिँ दुईवटा कन्सेप्टको छ, त्यसको बारेमा आज म कुरा गर्दिनँ। मिलाप गर्नु भन्ने सम्बन्धमा रिकन्साइल भन्ने अङ्ग्रेजीको शब्द भयो, तर नाउनको रूपमा चाहिँ त्यति धेरै बाइबलमा प्रयोग गरिएको थिएन, छैन। तर रिकन्सिलिएसन, मिलाप भन्ने शब्द चाहिँ सबभन्दा बढी चाहिँ प्रेरित पावलले प्रयोग गरेका थिए। अनि वास्तवमा यो रिकन्सिलिएसन, मिलाप, अब यो मिलापको कुरा भनेको चाहिँ के छ भने सम्बन्ध टुटेको फेरि सम्बन्धमा आउनु, धेरै विषयहरू त्यहाँनिर त्यो सम्बन्धमा आउने कुराले धेरै विषयहरू बताउँदछ। मान्छे परमेश्वरको सम्बन्धमा आउँदाखेरि के कुरा हुनुपर्छ, सम्बन्धमा आएको व्यक्ति कस्तो हुन्छ, यो सबै कुरा जुन एङ्गलबाट तपाईँले हेर्नुहोस्, होइन, कोही मान्छे ख्रिस्टमा छ भने ऊ चाहिँ नयाँ सृष्टि, उसमा पुरानो कुरा बिते, अब सबै नयाँ भएको छ, सम्बन्ध, होइन, पवित्र आत्मा उसको हृदयमा बस्नुहुन्छ, बास बस्नुहुन्छ, बाइबलमा के भनेको छ, येशु प्रभुमा विश्वासद्वारा उहाँको आत्माले हरेक व्यक्तिलाई चाहिँ सजीव बनाउनुहुन्छ, हृदयमा नयाँ बनाउनुहुन्छ। अनि बाइबलमा अर्को शब्दमा चाहिँ नयाँ गरी जन्मिनी, नयाँ जन्म भन्छन्, आत्मिकी जन्म पनि भन्छन्। येशु प्रभु आफैले निकोदेमससँग कुरा गर्दाखेरि नयाँ जन्म, पुनर्जन्मको बारेमा, फेरि नयाँ गरी जन्मिने भनेर त्यहाँ सिकाउनु भएको छ युहन्ना 3 अध्यायमा। अनि वास्तवमा निकोदेमसलाई उहाँले बताउँदाखेरि नयाँ गरी नजन्मियो भनेदेखि चाहिँ अनन्त जीवन, स्वर्ग जानु त परै जाओ, स्वर्ग देख्न पनि सक्दैन। त्यहाँ तपाईँले पढ्न सक्नुहुन्छ 3 अध्यायको 5-7 पढ्नुभयो भने त्यो कुराहरू तपाईँले थाहा पाउनुहुन्छ। त्यस कारणले आजको शब्द रिकन्सिलिएसन, मिलाप, अनि त्यो सम्बन्धी कुरामा तपाईँलाई म छोटो केही कुराहरू भनेर सिद्धाउन चाहन्छु, धेरै लामो भन्ने विचार छैन, है, यताउता गर्दा गर्दै 15 मिनट गइसक्यो, त्यस कारणले मेरो लागि यो समय भने यति छिटो जान्छ, 1 घन्टा त म थाहै पाउँदिनँ। त्यस कारणले म यताउता भन्न चाहन्न, जे कुरा तपाईँलाई भन्नुपर्छ मुख्य मुख्य कुरा भन्न चाहन्छु। मिलापको सम्बन्धमा कुरा गर्दाखेरि परमेश्वर र मानिसको बिचको सम्बन्ध अथवा परमेश्वर र मानिसको बिचको मिलाप, रिकन्सिलिएसन, त्यसको बारेमा हामी हेर्छौँ। अनि अलिकति पछाडि तपाईँले यो मिलाप कसरी हुन्छ, मिलापले के गर्छ, सायद आज कति कुरा भ्याइँदैन, अर्कोचोटि गर्छु, तर तपाईँलाई अलिकति यो मिलापको कन्सेप्ट बाइबलमा के छ भनेर तपाईँलाई बताउन चाहन्छु। अघि सुरुमा नै मैले भनिसकेँ यो मिलाप भन्ने कुरा चाहिँ प्रेरित पावलले प्रयोग गर्छन्, कसरी पापमा मरेको मान्छे, होइन, परमेश्वरको सम्बन्धमा आउँदाखेरि तपाईँलाई मैले एउटा पद रोमी 3:23 म पढ्न चाहन्छु, 22 र 23, यहाँ के लेखेको छ, येशू ख्रीष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ। अनि यहाँनिर यो परमेश्वरको मिलापमा आउनको लागि चाहिँ मान्छेमा के पनि छैन, उसले केही गर्न सक्दैन। त्यही कारणले कुनै पनि क्रिस्चियनले म चाहिँ धेरै प्रार्थना गर्ने, म चाहिँ धेरै यसो गर्ने, म चाहिँ फास्टिङ धेरै गर्ने, त्यो सबै फाइदा छ, तर कुनै पनि व्यक्तिले आफै आफ्नो शक्तिले केही अलिकति पनि केही बनाउन सक्दैन। यो सबै गर्ने परमेश्वर हुनुहुन्छ, अनि त्यो परमेश्वरले तपाईँ र मलाई नयाँ बनाउनु, परिपक्व बनाउनु, आत्मिक रूपमा वृद्धि गर्नु, यो सबै कुराको लागि के गर्नुपर्छ, हामीले येशूलाई चाहिँ जीवनमा प्रभु मान्नुपर्छ। त्यस कारणले यहाँ के छ, येशु ख्रीष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ, त्यो विश्वासद्वारा आउँछ भनेको छ। अब यहाँनिर विश्वासको कुरा छुट्टै छ, तपाईँलाई त्यसको बारेमा अहिले म भन्दिनँ, एकछिनपछि अलिकति कुरा गर्छौँ। विश्वासद्वारा प्रकट भएको छ किनभने कोही यो परमेश्वरमा उहाँको धार्मिकतामा चाहिँ विश्वासद्वारा जो परमेश्वरको मिलापमा आउने काम हो त्यसको निम्ति चाहिँ यहाँनिर के छ भने केही भेदभाव छैन भन्ने शब्द छ। तपाईँले 23 को सुरुमा के अरे यो 22 को अन्तिमतिर केही भेदभाव छैन भनेको चाहिँ परमेश्वरको अगाडि चाहिँ चाहे बलियो धनी होइन राम्रो धेरै पढेको अथवा निर्दो गरिब केही नजानेको वृद्ध कुनै पनि कुरा स्त्री पुरुष कुनै पनि कुरामा यहाँ भेदभाव छैन एउटै लेभलमा परमेश्वरमा चाहिँ सबै पापी हो बुझ्नुहुन्छ अनि किनकि यहाँनिर लेखेको छ 23 रोमी 3:23 सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नुबाट चुकेका छन् भनेको चाहिँ परमेश्वरको महिमामा पुगेको भए परमेश्वरसँगै हुन्थ्यो जो आदम र हवा थिए जब आदम र हवाले पाप गर्यो परमेश्वरबाट उनीहरू अलग भए किनभने अब उनीहरू आत्मिकी रूपमा परमेश्वरबाट टाढा भए परमेश्वरको महिमामा पुग्नबाट चुके त्यहाँदेखि आदमबाट जन्मिएका सबै मानिसहरू पापमै जन्मिन्छन् बाइबलको शिक्षा यही हो अनि जबसम्म चाहे जेसुकै धर्म मानोस् धेरै किसिमको धर्म मान्ने मान्छे छन् तपाईँ र मेरो पनि आफ्नै कथा सुरु गर्यो भनेदेखि हामी जन्मिँदाखेरि अर्कै कुनै धर्ममा जन्म्यौँ कतिजना त सानैदेखि कति धर्म मानेर केही गलत गरेका छैन तर हामीलाई के थाहा भयो पर जतिसुकै असल गरेका भए पनि के पनि गलत नगरेका भए पनि जुनसुकै धर्म मान्या भए पनि हामी पापमा जन्मेका रहेछौँ हामी परमेश्वरको सम्बन्धमा रहेनछौँ हामी परमेश्वरको उपस्थितिबाट टाढा रहेछौँ यो कुरो हरेक व्यक्तिको लागि हो अनि रोमी 6:23 के लेखेको छ भने पाप गरेको व्यक्तिलाई त्यहाँ चाहिँ पापको ज्याला चाहिँ मृत्यु हरेक व्यक्ति जसले पाप गरेको हुन्छ जो पापमै जन्मिन्छ कुनै पनि एकजना पनि छैन तपाईँले रोमी 1:18 पढ्दै जानुभयो भने 3:20 तपाईँले पाप र पाप गरेको मान्छेको कुरा र परमेश्वरको सम्बन्धबाट कसरी उटाडा छ त्यहाँनिर लेखेको छ एउटै पनि धर्मी छैन एउटैले परमेश्वर खोज्दैन त्यहाँ सबै तपाईँले पढ्न पाउनुहुन्छ तर रोमी 3:21 चाहिँ अब अर्कै कुरा छ त्यहाँ के छ भने सुसमाचारमा परमेश्वरको धार्मिकता प्रकट भएको छ अब त्यो चाहिँ व्यवस्थाद्वारा होइन कि विश्वासद्वारा आउने धार्मिकता भनेर हामी त्यहाँ हेर्छौँ तर आज हाम्रो विषय रिकन्सिलिएसन मिलाप त्यसैले मैले अघि सुरुमै तपाईँलाई भने पावल प्रेरितले चाहिँ मिलापको शब्दलाई चलाएका छन् अनि बाइबलमा विभिन्न पत्रहरूमा उनी लेखेका पत्रहरूमा 5 यो मिलापका शब्दहरू उनले प्रयोग गरेका छन् अनि आज तपाईँलाई मैले खालि सरसर्ती मात्रै पढ्छु तर मौका भयो भने आउँदा हप्ताहरूमा म यसलाई अझै बुझ्ने गरी तपाईँलाई गहिराईमा बुझाउन चाहन्छु किनभने तपाईँ र मेरो क्रिस्चियन हुनु भनेको के हो मुक्ति पाएको व्यक्ति कस्तो हो होइन मुक्ति किन मुक्ति खोज्नुपर्छ कसरी मुक्ति प्राप्त हुन्छ यो सबै विषयको एउटा बाइबलको कन्सेप्ट छ अनि तपाईँलाई म भन्छु धेरै मान्छेहरूले जुन बुझाएको छन् बुझाइराखेको छन् प्रचारकहरू सुसमाचार प्रचार गर्नेहरू कतिचोटि बाइबलीय नभइकन उनीहरूको आफ्नो कुरा हुन्छ त्यसैले कतिजना मान्छे ख्रिस्टमा आएर चर्चमा आएका छन् ख्रिस्टमा आएको भनेका छन् तर उनीहरूले सही कुरा बुझ्या हुँदैन त्यही कारणले तपाईँ र मैले बुझ्नलाई उहाँको वचन बाइबलमा नै जानुपर्छ त्यसैले यो 5 खण्डहरूमा उहाँले भनेको कुरा तपाईँलाई म सरसर्ती बताउन चाहन्छु सो बाइबल सिद्धान्त एउटा अर्को पोइन्ट त्यो भन्नुभन्दा पहिला त्यो 5 पढ्नुभन्दा पहिला एउटा अर्को पोइन्ट पावलको सम्बन्धमा भन्न चाहन्छु पावलले चाहिँ सुसमाचारको मुख्य विषय त्यसको केन्द्रबिन्दु फोकस भनेको चाहिँ परमेश्वर र मानिसको बिचको रिकन्सिलिएसन सम्बन्ध परमेश्वरको र मानिसको बिचको सम्बन्ध चाहिँ पापले टुटाएको थियो अब त्यो बिचमा त्यो चाहिँ सम्बन्ध गाँसिने त्यसैले आज हामीले यहाँ के बुझ्नुपर्छ भनेदेखि नि तपाईँ र मेरो सम्बन्ध परमेश्वरसँग जबसम्म सही रूपमा परमेश्वरसँग मिलाप भएको हुँदैन हामी स्वर्ग जानेवाला छैनौँ परमेश्वरसँग मिलाप नभएसम्म हामीमा जीवन हुँदैन त्यही कारण बुझ्नुपर्छ कोही मान्छे चर्च गएर सबै कुरा गरेर बाइबल जानेर ईश्वरै मैले भनेको छु नि अझ त्यसलाई वर्णन गर्न पनि सकेर तर परमेश्वरसँग मिलापमा आउनुपर्ने हुन्छ। त्यसैले तपाईँलाई मैले सरसर्ती यसको बारेमा बताउन चाहन्छु। सबभन्दा पहिला रोमी 5:10-11, उहाँको पुत्रको मृत्युद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको थियो, ख्रीष्टको जीवनद्वारा हामी बचाइन्छौँ, उहाँद्वारा अब हामीलाई मिलाप प्राप्त भएको छ। तपाईँलाई मैले बाइबलको यो पद यहाँनिर स्लाइड बनाएको छु, अनि मैले त्यो मिलापको कुरा तपाईँलाई म बुझाउन चाहन्छु, सरसर्ती मिलाप। त्यसले आज तपाईँलाई मिलापको बारेमा सबभन्दा प्रष्टसँग बुझाउने मैले विचार गरेको छु। मिलापको सम्बन्धमा कुरा गर्दाखेरि हामीले भर्खरै अघि पढेको पदमा म जान चाहन्छु, अनि त्यो चाहिँ यहाँनिर यो 5 खण्ड तपाईँलाई मैले भनेको छु। पावलले यो मिलाप, रिकन्सिलिएसन भन्ने शब्द जो प्रयोग गरेका छन्, त्यसको सम्बन्धमा यो 5 ठाउँमा म तपाईँलाई पढ्न चाहन्छु। पहिलो चाहिँ रोमी 5:10-11, यहाँनिर यस्तो छ, किनकि हामी शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको थियो भने झन बढी अब उहाँसँगै मिलाप भएका हुनाले ख्रीष्टको जीवनद्वारा हामी बचाइनेछौँ। यति मात्र होइन, तर हाम्रो प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरमा हामी रमाउँदै पनि छौँ, उहाँद्वारा अब हामीलाई परमेश्वरसँग मिलाप प्राप्त भएको छ। उहाँ भनेको चाहिँ ख्रीष्ट येशूद्वारा। सो हाम्रो मिलाप, अब तपाईँले यहाँनिर के गर्नु पर्यो, अघि यो सम्बन्ध अब अलिकति पनि मुटाप छ भने, अलिकति पनि गडबडी छ भने त सम्बन्ध हुँदैन नि। त्यहाँनिर साँचो सम्बन्ध, यो चाहिँ येशू ख्रीष्टद्वारा, जो चाहिँ हामी पापी छँदै शत्रु छँदै यहाँनिर लेखेको छ, होइन, उहाँको पुत्रको मृत्युद्वारा। सो तपाईँ र मलाई परमेश्वरको सम्बन्धमा ल्याउनको लागि एउटा मूल्य चुकाउनु परेको थियो, त्यो मूल्य चाहिँ येशु प्रभु, जो परमेश्वरको पुत्र, स्वर्ग छोडेर मानिस भएर जन्मनु भयो, मानिसको शरीर लिनुभयो परमेश्वर आफै, अनि उहाँकै शरीरमा कष्ट भोगेर मृत्युसम्म, त्यो पनि क्रुसको सबभन्दा घृणित र कष्टदायक मृत्यु, त्यो तपाईँ र मेरो सबै परमेश्वरसँग मिलाप हुन नसक्ने, परमेश्वरसँग शत्रुता हुने जम्मै कुराको लागि ख्रीष्टले बलिदान भएर त्यसको दण्ड तिर्दिनु भयो। अब जब येशूमा हामी आउँछौँ, येशूले त्यो सबै कुरा धोएर क्षमा दिएर तपाईँ र मलाई येशूको सम्बन्धमा, परमेश्वरको सम्बन्धमा ल्याइदिनुहुन्छ। त्यसकारणले हामीले के भन्छौँ, येशू ख्रीष्ट चाहिँ एउटा मात्रै मध्यस्थकर्ता। 1 Timothy 2:5-6 तपाईँले हेर्नुभयो भने उहाँ एउटै मध्यस्थकर्ता हुनुहुन्छ, तपाईँले त्यहाँ पढ्न सक्नुहुन्छ। अनि यहाँनिर रोमी 11:15, किनकि यदि तिनीहरूको बहिष्कार हुँदा संसारको निम्ति मिलाप भयो भने के, तिनीहरूको पुनः ग्रहण मृत्युबाट जीवित पाइएको समान होइन र। त्यसैले यहाँनिर चाहिँ तिनीहरूको, यो चाहिँ यो 11 चाहिँ विशेष गरी रोमी के भन्छ, इजरायलीहरूको बारेमा, होइन, तिनीहरूको बहिष्कार हुँदा संसारको निम्ति मिलाप। तपाईँले यहाँनिर बुझ्नुपर्छ, संसार भन्दाखेरि चाहिँ अन्य जातिहरूको कुरा आयो यहाँनिर। अनि बाइबलमा 11 रोमीमा चाहिँ यो के छ भनेदेखि, इजरायलीहरू चाहिँ परमेश्वरमा अहिले आएका छैनन् र उनीहरूको बारेमा यहाँ लेखिएको छ। त्यसकारणले यो त्यो कुरा यहाँ बुझ्नुपर्छ, के अरे, तिनीहरूको बहिष्कार भन्छ, इजरायलीहरू जो यहुदी जाति त विशेष जाति, परमेश्वरले अब्राहमबाट प्रतिज्ञा गरेर छान्नु भएको, इजरायली जाति यहुदी जातिलाई मात्र मुक्ति दिन छान्नु भएको होइन, तर संसारलाई बचाउनलाई विशेष जाति चाहिँ इजरायललाई छान्नु भयो। तर इजरायलीहरूले निरन्तर परमेश्वरलाई इन्कार गर्यो, त्यसैले एउटा दिन परमेश्वरले तिनीहरूलाई इन्कार गरेर अन्य जातिहरूलाई अब मिलापमा ल्याउनु भयो। पावलले यही कुरा भन्नु खोज्नु भएको छ। अनि पुनर्ग्रहण भनेको चाहिँ इजरायलीहरूकै बारेमा हो, मृत्युबाट जीवन पाएको छ। त्यस कारण यहाँनिर मिलापको कुरा फेरि पनि आयो। संसार भनेको चाहिँ संसारका मानिसहरू, अन्य जातिहरू, जो यहुदी होइनन्, तपाईँ र म अन्य जाति हौँ, हामीलाई पनि सुसमाचारद्वारा भनेको चाहिँ येशूको बलिदानद्वारा उहाँलाई ग्रहण गरेर येशूको नेतृत्व स्वीकारेर प्रभु मानिलिएर हामी के गर्छौँ, परमेश्वरको सम्बन्धमा आउँछौँ। किनभने येशूले चाहिँ हाम्रो पाप क्षमा गरिदिनुहुन्छ। हामीलाई रोमीमा चाहिँ के छ अर्को जस्टिफिकेसन भनेको चाहिँ हाम्रो पापको बदलामा उहाँको बलिदानले हामीलाई निर्दोष बनाइदिनुहुन्छ, होइन। यहाँ रोमी 11:15 चाहिँ हामीले त्यो कुरा यहाँ देख्दछौँ। अर्को चाहिँ पावलले प्रयोग गरेको मिलापको शब्द अर्को ठाउँमा चाहिँ 2 कोरिन्थी 5:18 तपाईँले देख्नुहुन्छ। तर यो 5:18 होइन 17-21 चाहिँ एकदमै महत्त्वपूर्ण एउटा यो मिलाप अथवा यो परमेश्वरको सम्बन्धमा आउने कुराको टोटल एउटा सुसमाचारको कुरा तपाईँले त्यहाँ देख्नुहुन्छ। कसरी हरेक व्यक्तिको स्टोरी त्यहाँ हो त्यो रोमी के भन्छ 2 कोरिन्थी 5:18-21 कुराले चाहिँ हरेक व्यक्ति कसरी परमेश्वरमा मिलापमा आउँदछ त्यो कुरा चाहिँ यसले बताउँदछ, यसले पुरै वर्णन गर्दछ। यहाँनिर यो सब परमेश्वरबाट भएको हो जसले हामीलाई ख्रिस्टद्वारा आफूसँग मिलापमा ल्याउनु भयो र हामीलाई मिलापको सेवा दिनुभयो। अब यहाँनिर तपाईँले 2 कोरिन्थी 5:17 हेर्नुभयो भने चाहिँ के छ, कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, अब पुरानो बितेको चाहिँ हेर सबै नयाँ भएको छ। सो आज तपाईँ र मेरो लागि त्यो प्रश्न हो, हामी सबै ख्रिस्टमा छौँ भने हामीमा पुरानो कुरै रहँदैन। पुरानो कुरा के हो, पाप स्वभाव, संसारको स्वभाव, स्वार्थी स्वभाव, घमण्डी स्वभाव, लोभी स्वभाव, बाहिर र भित्र दुई किसिमको जीवन, हर हिसाबले आफ्नो स्वार्थ पुरा गर्नलाई परमेश्वरलाई थाहा छ नि प्रियहरू। यो कुरो म प्रष्ट तपाईँलाई भन्न चाहन्छु, तपाईँ र म दुईवटा डुङ्गामा खुट्टा हालेका छौँ भने हामी कहीँ पनि पुग्दैनौँ। परमेश्वरमा दुईवटा डुङ्गाबाट चल्दै चल्दैन। जसले येशूलाई प्रभु भनेर स्वीकार छ, बाटो सत्य र जीवन मै हुँ, म बाहेक कोही पिता कहाँ जान सक्दैन। र मान्छेले जबसम्म संसारलाई त्याग्दैन नि, येशूलाई ग्रहण गरेको साँचो होइन यो कुरो। संसार भनेको चाहिँ सबै त्यो अघि मैले आदमबाट जन्मिँदाखेरि हरेक मान्छेमा गलाती 5:19-21 हरेक मान्छेमा हुन्छ। त्यो जबसम्म क्रुसमा टाँगिँदैन प्रियहरू हो। कोही मेरो चेला हुन चाहन्छ भने आफैलाई इन्कार गरोस्, आफ्नो क्रुस दैनिक रूपमा बोकोस् अनि मेरो पछि लागोस्, होइन, Luke 9:1 होला। त्यस कारणले त्यो महत्त्वपूर्ण कुरा छ। त्यसैले यहाँनिर यस यो सब परमेश्वरबाट भएको जसले हामीलाई ख्रिस्टद्वारा आफूसँग मिलापमा ल्याउनु भयो, हामीलाई मिलापको सेवा दिनुभयो। त्यस कारण यहाँनिर अर्को पोइन्ट, यो एउटै पदले यति धेरै कुरा छ। तपाईँ र मेरो परमेश्वरसँग मिलाप ल्याउने काम कसले गर्नुभयो, ख्रिस्ट येशूले कसरी गर्नुभयो, उहाँको मृत्यु, उहाँले बगाएको रगत, उहाँको शिक्षा, अब उहाँलाई अनुसरण गरेर उहाँले भन्नुहुन्छ नि तिमीहरू मेरो पछि लाग, होइन। अस्ति हामी आइतबारको सेवामा मत्तीको बोलावटको बारेमा हेरिराखेको थियो, कसरी मत्तीलाई येशूप्रभुले मेरो पछि लाग भन्नुभयो र मत्तीले चाहिँ उसको सबै कामै छोडेर उसको टेबलमा बसेर चन्दा उठाउँथ्यो, त्यो कामै छोडेर चाहिँ येशूको पछि लाग्यो। अनि कसरी परमेश्वरले त्यो मान्छेलाई पूर्ण रूपमा बदल्नु भयो भनेर हामीले पढेका थियौँ। मत्तीको सुसमाचार, मत्तीद्वारा येशू प्रभुको कुरा लेखेको छ। तर मत्ती जस्तो पत्रुसको बारेमा कुरा गर्यो भनेदेखि चाहिँ येशु प्रभुले पत्रुसलाई पनि मेरो पछि लाग भन्नुभयो. उसले ऊ चाहिँ माछा मार्ने मान्छे, जालसाल छोडेर पछि लाग्यो, तर पछि फेरि फर्केर जालसाल हान्न जान्छ ऊ. तर तपाईँले देख्नुहुन्छ मत्ती कहिल्यै फेरि चन्दा उठाउनु जाँदैन, उसको जीवन त टोटल बद्ल्यो नि, होइन? त्यस कारण जुन संसारिक कुरा छ त्यो संसारिक कुरामा चाहिँ हामी त्यसरी बद्लिएको हुनुपर्छ. तपाईँले बद्लिनु भएको छैन भने तपाईँ अभिनय गर्दै हुनुहुन्छ, तपाईँभन्दा बढी झुट चाहिँ कोही पनि हुँदैन. बाइबलमा त्यस्तोलाई पाखण्डी भन्ने शब्द छ. पाखण्डीहरू परमेश्वरको राज्यमा हुँदैन. त्यस कारण यो कुरो तपाईँ विचार गर्नुपर्छ. यदि कसैको जीवनमा यस्तो कुरा छ भनेदेखि, होइन, विचार गर्नुपर्छ. त्यस कारणले अब तपाईँलाई यो यो कुरा मैले हेरेँ भनेदेखि यहाँनिर अर्को चाहिँ 19, यो 19 र 20 पनि म तपाईँलाई पढ्न चाहन्छु, अनि 21 पनि. यो दोस्रो कोरन्थी 5 17 21 21 चाहिँ तपाईँले घरिघरि पढ्नुपर्ने विषय हो. यो कण्ठ गर्नु पनि सक्नुहुन्छ. तपाईँले उद्धार कसरी पाउनुहुन्छ यहाँ देख्नुहुन्छ. अनि यहाँनिर के छ, अर्थात् स्वयं ख्रिस्टमा हुनु भएर परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदै हुनुहुन्थ्यो. त्यस कारण येशु ख्रिस्ट 2000 वर्ष अगाडि एउटा गाईको गोठमा, कन्या केटीमा गर्भ भएर, गाईको गोठमा जन्मेर, अनि सिकर्मीको घरमा हुर्केर 30 वर्षको उमेरमा 3.5 वर्षसम्म चेलाहरूलाई बोलाएर तालिम दिएर चेलाहरूसँग जिउनु भयो, शिक्षा दिनुभयो. त्यसपछि 1 हप्ता उहाँ क्रुसको बाटोमा जानुभयो, त्यहाँदेखि शिक्षा दिनुभयो, हामीलाई थाहा छ. अनि उहाँ चाहिँ जब पक्राउ पर्नुभयो त्यसपछि क्रुसमा टाँगिनुभयो, उहाँको प्राण क्रुसमा गयो, सबै कुरा तपाईँले देख्नुहुन्छ. उहाँले जे जे भन्नुभएको त्यही कुरा भयो. उहाँ गाडिनु भयो, उहाँले भनेकै जस्तो तेस्रो दिनमा बौडी उठ्नुभयो. त्यसपछि शिक्षा दिएर हामीले प्रेरित 1:11 देख्छौँ येशु प्रभु स्वर्ग जानुभयो, होइन? अनि त्यसपछि उहाँ आउँदै हुनुहुन्छ. तर यो सबै कुरा यहाँनिर यो एफिस के अरे दोस्रो कोरन्थी 5:18-21 तपाईँले पाउनुहुन्छ. अर्थात् स्वयं ख्रिस्ट येशूमा हुनुभएर परमेश्वर ले संसारलाई आफूसँग मिलापमा ल्याउँदै हुनुहुन्थ्यो, तिनीहरूका अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिदिनु भयो. अब यहाँ पावलले के भन्छ, यहाँ एउटा कुरा त येशु ख्रिस्टले चाहिँ परमेश्वर आफै येशुमा भएर चाहिँ आफैसँग परमेश्वरसँग येशुको बलिदानको कामद्वारा तपाईँ र मलाई सम्बन्धमा ल्याउनु भयो. अनि तपाईँहरू तिनीहरू भनेको चाहिँ हामीहरू हो नि त. तिनीहरूका अपराधहरूको लेखा नलिएर मिलाप गराउने सन्देश उहाँले तिमीहरूलाई दिनुभयो भने तपाईँ र मलाई मिलाप गराउने सन्देश कसले दिनुभयो? पवित्र आत्माले उहाँका जनहरूद्वारा. सुसमाचार हामीले सुन्यौँ अनि हामी परमेश्वरतिर विश्वास गऱ्यौँ, उहाँतिर फर्क्यौँ, पश्चाताप गऱ्यौँ, संसारलाई त्याग्यौँ. कोही मान्छे ख्रिस्टमा छ भने नयाँ सृष्टि कसरी हुन्छ? जब उसले संसारलाई त्यागेर येशूको पछि लाग्छ. अनि त्यसपछि अर्को पोइन्ट यानि के छ भने उहाँले मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिदिनु भयो. जतिले उहाँबाट येशु ख्रिस्टबाट परमेश्वरको मिलापमा आउँछ त्यतिलाई उहाँले अरू उहाँको मिलापमा नआउनेहरूलाई पनि मिलापमा ल्याउने सन्देश, त्यो वचन सुसमाचार उहाँले दिनुहुन्छ. यस कारण भनेको छ हामी ख्रिस्टका राजदूत हौँ. त्यसैले प्रियहरू, यो ख्रिस्चियन भएको कुराको सन्दर्भ भनेको चाहिँ धेरै सिरियस कुरा हो. हामीले अभिनय गर्ने कुरा होइन. हर विषयमा हामीले परमेश्वरको कुरा खोज्नुपर्ने विषय हो. जे वचनमा लेखिएको छ प्रियहरू, यो कुराको बारेमा सिरियस हुने कुरा हो. त्यस कारणले अनि यो 20 तपाईँलाई यहाँ छ. त्यस कारणले हामी ख्रिस्टका राजदूत हौँ. परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनु भएको छ. ख्रिस्टकै पक्षमा हामी तिमीहरूलाई विन्ती गर्दछौँ कि तिमीहरू परमेश्वरसँग मिलापमा आऊ. सी, तपाईँले हरेक दिन म यहाँबाट हेरिराख्दाखेरि कोही नयाँ आज आउनु भएको छ भनेर त्यहाँ भाइले सोध्छ, अनि कहिलेकाहीँ एक दुईजना हुन्छ. र मण्डलीमा नयाँ मान्छे नहुने मुख्य कारण के थाहा छ तपाईँलाई? मण्डलीका अरू मान्छेहरूमा दर्शनको कमी भयो. भनेको मतलब त्यो परमेश्वरको मिलापमा नआउने मान्छेको अवस्था कस्तो हुन्छ भन्ने बारेमा जानकारी नभएको. तपाईँ हुनुहुन्छ विश्वासी, तर तपाईँको परिवारमा, तपाईँको छिमेकमा, तपाईँको चिनजाना साथी सङ्गतिमा येशूलाई नचिनेको मान्छे छ भने डरलाग्दो अवस्था हो नि। तपाईँलाई त दिनदिनै त्यसको बोझ आउन सक्छ नि। तपाईँको जाँच हो त्यो, तपाईँलाई बोझ छ कि छैन। जब मण्डलीका विश्वासीहरू अरू मान्छे जो लस्ट के भन्छ त्यसलाई, हराइरहेका आत्माहरू भन्छ होइन, विश्वास नगरेका मान्छेहरू भनेको, जबसम्म येशूलाई प्रभु भनेर प्रस्ताव गर्दैन नि, उसको अवस्था भनेको चाहिँ आगोको गन्धको कुण्डमा फालिने हो नि, त्यो कथा होइन नि। तपाईँ र मैले चाहिँ भन्ने, तर मेरो मान्छे चाहिँ ठिकै छ, मेरो साथी चाहिँ ठिकै छ, होइन नि। तपाईँलाई म भन्छु, मैले कतिजना साथीहरूलाई चर्चमा लान्थेँ, मैले आफ्नो परिवारको लागि कसरी विश्वासमा आउने, तपाईँहरूमा त्यो छ कि छैन? यो तपाईँलाई साँच्चै सोध्छु म। तपाईँ पक्का परमेश्वरबाट जीवन पाउनुभयो भने नि, त्यो जीवनले तपाईँलाई चाहिँ नयाँ बनाउँछ र अरू जीवन नपाएको मान्छेहरूको लागि तपाईँमा बोझ हुन्छ। त्यसैले यो मिलापको सम्बन्ध तपाईँले बुझेको रहेछ भने, त्यस कारण त्यो महत्त्वपूर्ण कुरा हो भन्ने मलाई लाग्छ। अनि अन्तिममा यो 5:21, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पाप नचुन्नु हुनेलाई परमेश्वरले हाम्रो खातिर पाप बनाउनु भयो। अब येशू ख्रिस्त तपाईँ र मेरो निम्ति पाप बन्नुभयो भनेको चाहिँ त्यो जुन पापको निम्ति गरिने त्यो सबै दण्ड कष्ट छ नि, त्यो त्यो उहाँको शरीरमा भाला रोपियो, काँटी ठोकियो, रगत बगे, सबै त्यो 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 दण्डको काम हो नि। उहाँले हाम्रो पाप बनिदिनु भएको हो नि। अनि त्यो किनभनेदेखि ताकि हामीहरू जतिजना पापी थियौँ, परमेश्वरसँग मिलापमा थिएनौँ, हामीमा मृत्यु थियो, अब हाम्रो परमेश्वरसँग मिलापमा आउन सक्छौँ। त्यो परमेश्वरसँग मिलापको लागि चाहिँ हामीलाई धार्मिकताको खाँचो छ, जुन चाहिँ तपाईँ र मैले कमाउन सक्दैनौँ, तपाईँ र मेरो बलिदानबाट हुँदैन, तर येशूको धार्मिकताबाट हुन्छ, जो चाहिँ परमेश्वरको धार्मिकता भनेर भन्न सक्छौँ। त्यसैले येशू ख्रिस्ट तपाईँ र मेरो लागि परमेश्वरको धार्मिकता बन्नुभयो, जसले गर्दा येशूमा विश्वास गरेर उहाँको धार्मिकता भनेको चाहिँ उहाँको उहाँले गरेको कामद्वारा तपाईँ र मैले त्यसको ज्याला भनौँ न हामीले पायौँ र हाम्रो पापबाट हामी मुक्त भयौँ। बुझ्नुहुन्छ? यो यति ठुलो कुरा हो, यो मुक्तिको कुरा भनेको चाहिँ सिरियस कुरा हो। त्यसले कुनै पनि व्यक्ति येशू ख्रिस्टबाट साँच्ची नै पापबाट, येशूको बलिदानबाट, उहाँको उहाँद्वारा क्षमा पाएर मुक्ति पाएको छ भने त्यो मान्छे चाहिँ साँच्ची नै नयाँ हुन्छ। उसले हेर्ने हेराइ फरक हुन्छ। उसको निम्ति हरेक कुरा परमेश्वरको इच्छाको निम्ति हुन्छ। यसकारण हामी ख्रिस्टका राजदूत भनेर पाउलले कति 20 पदमा भनेका छन्, तपाईँ र म ख्रिस्टका राजदूत। त राजदूतले के गर्छ? राजाको काम। अब तपाईँ र मेरो जीवनमा दिनदिनै बिहानदेखि बेलुकासम्म एक हप्ता शनिबार चर्चमा आउनु भएको छ, आइतबार, सोमबार, मङ्गलबार गर्दै शुक्रबारसम्म उहाँको राजदूतको हिसाबले तपाईँले के गर्नुहुन्छ? यो कुराले थाहा हुन्छ कि तपाईँले के गर्दै हुनुहुन्छ। त्यस कारण यहाँनिर के हो भने नि, प्रभु परमेश्वरको वचनले हामीलाई उत्साह दिइरहेको छ कि हामी उहाँतिर फर्कौँ, होइन? यो सङ्गतिले हामीलाई उत्साह दिनु पऱ्यो। हामी के भनेछ हेब्रू 10:24-25, हामी सङ्गतिमा भेला भएर चाहिँ एकले अर्कालाई असल काम र प्रेमको निम्ति उत्साह दिने। अब प्रेम भन्ने बित्तिकै के हुन्छ? तपाईँको छिमेकीलाई प्रेम गर्नुभयो भने के गर्नुहुन्छ? सबभन्दा बेस्ट, उसलाई धनी बनाएर त केही हुँदैन नि, उसलाई उद्धारमा ल्याउनु पऱ्यो। त्योभन्दा ठुलो त के छ? सारा जगत हात पारेर आफ्नो आत्मा गुमाउनेलाई के लाभ हुन्छ भन्नुहोस् त? त्यस कारणले उद्धारको सुसमाचार नै तपाईँले भन्नु सक्नु भएन, कसैलाई उद्धारको निम्ति प्रार्थना गर्नुभएको छैन, उनीहरूलाई सबभन्दा ठुलो कुरा दिएर के फाइदा भयो? त्यस कारणले तपाईँ र मसँग हुनुभएको येशू उनीहरूको लागि खाँचो छ। त्यसैले परमेश्वरसँग मिलापको निम्ति उहाँले आफ्नो पुत्रलाई हाम्रो निम्ति पाप बनाउन जानुभयो। अर्को पद हामी एफिसी पढ्दछौँ, एफिसी टाइम चाहिँ गइसक्यो, तर म अर्को 15 मिनट छ रहेछ, त्यसैले कति छिटो टाइम जान्छ भनेर कति कुरा छ तपाईँलाई भन्नु, अब टाइम चाहिँ गइसक्यो। अनि यो मैले तपाईँलाई 5 पोइन्ट भनेको थिएँ, 1, 2, दुईवटा मात्रै, दुईवटा कि तिनवटा पढेँ मैले, तिनवटा पढेँ, अब दुईवटा बाँकी छ। यहाँनिर एफिसी 2:14-15 पनि यो मिलापको कुरा पावलले लेखेका छन्। त्यही पावलले यो रिकन्सिलिएसन मिलापको सम्बन्धमा लेखेको कुरालाई हामी हेरिराखेको छौँ, किनकि उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ। भनेको चाहिँ को? येशु ख्रिस्ट अथवा मिलाप हुनुहुन्छ, होइन? उहाँले त्यो पिस भन्ने चाहिँ त्यो शब्द त्यहाँ छ। उहाँले हामी दुवैलाई एउटै बनाउनु भएको छ र विभाजन ल्याउने शत्रुताको पर्खाल भत्काइदिनु भएको छ। यो चाहिँ यहुदी र अन्य जातिहरूको बिचको कुरा भयो। पहिला चाहिँ अन्य जाति र यहुदीको बिचमा पर्खाल थियो, अहिले येशु प्रभुद्वारा उनीहरू पनि अब येशुमा सबै एकै हुन्। उहाँले व्यवस्थालाई त्यसका आज्ञाहरू र धार्मिक विधानहरू समेत आफ्नै शरीरमा खारिज गर्नुभएको छ। भनेको मतलब चाहिँ के छ भने मसवाद्वारा व्यवस्था दिनुभयो, तर व्यवस्था मान्छेले पालन गर्नु सकेन। मान्छेको स्वभाव पाप छ र व्यवस्था चाहिँ पर्फेक्ट हुने कुरा भयो। सबै व्यवस्था पालन गरेदेखि पर्फेक्ट हुन्थ्यो, तर परमेश्वरले मात्रै सक्नुहुन्थ्यो, मान्छेले सक्दैन थियो, कसैले सकेन। अब त्यो व्यवस्थाले के गर्यो त भने मान्छेको पाप प्रकट भयो, हामीमा भएको कमजोरी थाहा भयो। त्यसकारणले व्यवस्थालाई त्यसको आज्ञाहरू र धार्मिक विधानहरू समेत आफ्नै शरीरमा खारेज गर्नुभयो भनेको चाहिँ येशु प्रभुले जुन बलिदान उहाँको शरीरद्वारा गर्नुभयो, अब त्यो उहाँको बलिदानमा विश्वास गरेर हाम्रो पाप सबै क्षमा भएपछि उहाँको आत्माको शक्तिमा तपाईँ र म परमेश्वरको इच्छा अनुसारको जीवन जिउन सक्छौँ। त्यस कारणले क्रिस्चियन जीवन व्यवस्था उल्लङ्घन गर्दैन, क्रिस्चियन जीवन चोर्दैन, झुट्टा बोल्दैन, तर जो एक्लै आफ्नो भरले गर्न खोज्छ कहिले पनि सक्दैन। त्यही कारणले यहाँ फरक के छ भने मान्छेहरू क्रिस्चियन हुन्छन् यहाँ दिमागमा मात्रै, त्यही कारण उनीहरूको जीवनमा सबै कुरा मिस्या देखिन्छ। उनीहरू रिसाउँछन् पनि, उनीहरू मुडी पनि हुन्छन्, उनीहरू लोभी पनि हुन्छन्, मान्छेको बारेमा कति छिटो रिस गर्छन्, कति छिटो कुरा काट्छन्, कति छिटो कोहीसँग चाहिँ भित्रभित्रै डाहा गरिराखेका हुन्छन्। किनभनेदेखि उनीहरूले भित्र येशूलाई राखेका छैनन्, खालि यहाँ मनमा सुसमाचार विचार गरेका छन्। त्यसैले त्यो बलिदान हुनुभएको र बौरी उठ्नुभएको येशूको आत्मा जब कुनै पनि मान्छेको हृदयमा रहनुहुन्छ नि, त्यो आत्माले तपाईँलाई पवित्र जीवन जिउने शक्ति दिनुहुन्छ। त्यसकारण अब येशूको आत्माले नै पवित्र आत्माको फल तपाईँमा फलाउनुहुन्छ। पवित्र आत्माको फल हुने बित्तिकै त्यो अन्य शारीरिक कुराहरू त अन्त हुन्छ नि, होइन? त्यसकारणले दुईवटाको सट्टामा उहाँले हामीलाई एउटै नयाँ मानिस सृष्टि गरून्, यसरी शान्ति स्थापना होस्, होइन? त्यो कुरो चाहिँ यहाँ हामी देख्दछौँ। अब अर्को अर्को कुरा गर्दाखेरि तपाईँलाई मैले 15 यही खण्डमा एफिसी 2:14-17 हो, अब 16 र 17 पनि हामी पढ्छौँ। अनि उहाँले क्रुसद्वारा हामी दुवैलाई एउटै शरीरमा परमेश्वरसँग मेल गराएर क्रुसलाई शत्रुतालाई शेष पार्नुभयो। उहाँले आएर तिमी टाढा भएका र नजिक भएकाहरूलाई मिलापको सुसमाचार सुनाउनु भयो। सबै येशु प्रभुको कुरा भयो। त्यसकारणले यहाँनिर के भयो त, एउटै शरीरमा ल्याउने काम कसले गर्नुभयो? येशु प्रभुले, उहाँले गरेको बलिदानद्वारा। त्यो सबै काम कसले गर्छ? पवित्र आत्माले अहिले गर्नुहुन्छ। त्यसैले पवित्र आत्मा जब हाम्रो हृदयमा हुनुहुन्छ र उहाँको क्षमालाई अनुभव गऱ्यौँ, तपाईँ र म एउटै भइसकेका हुन्छौँ, होइन? त्यो बनाउने कुरा चाहिँ येशु प्रभुको बारेमा जुन कुरा हो नि, त्यसलाई सुसमाचार भनिन्छ। त्यसैले त्यो सुसमाचारलाई चाहिँ मिलापको सुसमाचार भनेर भनिन्छ। अनि त्यही कुरा चाहिँ हामीले यहाँ देख्दछौँ। अब 5 पोइन्टमा हामी जाँदैछौँ। 5 पोइन्ट चाहिँ कलसी 1:19-22 तपाईँलाई म पढ्न चाहन्छु। कलसी 1:19-20, किनकि उहाँको आफ्नो सारा मूर्ख पूर्णता ख्रिस्टमा बास गरेकोमा परमेश्वर प्रसन्न हुनुभयो। मतलब जुन बेलामा येशु प्रभु संसारमा हुनुहुन्थ्यो, उहाँ पूर्ण परमेश्वर हुनुहुन्थ्यो र पूर्ण मानिस हुनुहुन्थ्यो, त्यो भन्न खोजेको, होइन? अनि र परमेश्वरले उहाँका क्रुसको रगतद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस् उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनु भयो। अब यो पद अनुसार चाहिँ के भयो भने मानिसहरूलाई मात्रै होइन कि सृष्टिका कुराहरू पनि पृथ्वीका र स्वर्गका सबै परमेश्वरको मिलापमा आउने काम गर्यो। त्यसकारण यो मिलापमा ल्याउने काम चाहिँ कसले भयो भन्दाखेरि येशूको बलिदान क्रुसको कुरा। त्यही कारणले पावलले पहिलो कोरन्थीमा तपाईँले पढ्नुभयो भने हामी बुद्धि र ज्ञानमा आएनौँ तर क्रुस बाहेक अरू कुरामा घमण्ड गरेनौँ भन्छ नि। त्यसकारण येशू ख्रिस्टकै बारेमा बाहेक अरू कुरा हामीले गर्न जरुरी छैन भन्ने कुरा त्यो हो। त्यसैले ख्रिस्टको क्रुसको शक्ति नै सबभन्दा ठुलो शक्ति हो जसले हामीलाई सबै अधार्मिकता र खराबीबाट स्वतन्त्र गर्दछ। कलसी 1:21-22 बितेका समयमा दुष्ट काम गरेर तिमीहरू बिराना भई आफ्नो मनमा विरोधी भएका थियौ तर आफ्नो सामुन्ने तिमीहरूलाई पवित्र निष्खोट र निर्दोष प्रस्तुत गर्न ख्रिस्टको सामु के अरे मासुको शरीरमा उहाँको मृत्युद्वारा तिमीहरूलाई उहाँले सब मिलाप ल्याउनु भएको छ। फेरि यहाँनिर पनि के छ, येशु ख्रिस्टको क्रुसको बलिदान मात्र एउटा बाटो हो जसले तपाईँ र मलाई मिलापमा ल्याएको छ। त्यो कुरो चाहिँ यहाँ प्रष्टसँग हामी देख्न सक्दछौँ। अनि हामी यी पदहरूमा देख्दछौँ कि पावलको सन्देशमा मिलाप रिकन्सिलिएसन नै सुसमाचारको मुख्य सार अथवा हार्ट अफ द गस्पल वाज रिकन्सिलिएसन भनेर त्यो पहिलो कुरो परमेश्वर र हाम्रो बिचमा सम्बन्ध, दोस्रो कुरो हामी एकअर्काको बिचको सम्बन्ध। अनि यी दिनहरूमा तपाईँसँग मैले मण्डलीको सम्बन्धमा सिकिराखेका छौँ हामीले विशेष गरी तिमोथीको पत्रबाट। अनि त्यो अनलाइनमा तपाईँले जुन वचन सुन्न सक्नुहुन्छ नि तिमोथीको 5:4 मैले सिकाइराखेको छु, तपाईँले सुन्न सक्नुहुन्छ। अनि तिमोथीमा त्यो पास्टरल लेटरहरूमा मुख्य कुरा के छ भने मण्डली जो छ नि संसारमा, आज मण्डली भनेको तपाईँ र म हो, मण्डलीको सबभन्दा मुख्य काम के हो, त्यहाँ के कुरालाई महत्त्व हुनुपर्छ, कस्तो खालको हुनुपर्छ मण्डली, यसको बारेमा सबै कुराहरू चाहिँ तपाईँले ती पत्रहरूमा पाउनुहुन्छ। त्यसैले तपाईँ र मैले बाइबलीय मण्डलीमा सहभागी हुन जरुरी छ। त्यसैले मण्डलीमा हरेक व्यक्तिले के जिम्मेवारी लिनुपर्छ, उसको भूमिका के हो, उसको अधिकार के हो, उसको कर्तव्य के हो, यो सबै वचनमा लेखिएको छ। त्यसैले हरेक व्यक्ति आफूले गर्नुपर्ने कामको निम्ति जवाबदेही हुन्छ, त्यो एकदमै महत्त्वपूर्ण कुरा हो। त्यसैले सुसमाचारलाई चाहिँ मिलाप ल्याउने सन्देश भनेर हामी भन्न सक्छौँ। मिलाप ल्याउने सन्देश, सुसमाचारलाई मिलाप ल्याउने सन्देश भनेर भन्न सक्छौँ। परमेश्वर आफैले ख्रिस्टमा संसारलाई आफूसँग मिलाप गराउँदै हुनुहुन्थ्यो। यो कुराहरू हामीले अघिदेखि हेरिराखेको छौँ। यो सन्देश सुसमाचार पापीहरूलाई परमेश्वरसँग मिलापमा आउने अपिल हो। सुसमाचार चाहिँ होइन, त्यो चाहिँ येशू ख्रिस्टको सुसमाचार, त्यो अपिल नै उहाँसँग, जस्तो हामी के विचार छ भने स्वर्ग जाने, यो स्वर्ग जाने कुरा भन्दा नि ठुलो कुरा के हो, परमेश्वरसँग सम्बन्धमा आउने कुरा भयो नि। जो मान्छे परमेश्वरको सम्बन्धमा आउँदैन नि त्यो मान्छे स्वर्ग जाँदैन नि। परमेश्वरको सम्बन्ध जहाँ परमेश्वर हुनुहुन्छ त्यहाँ स्वर्ग भन्छ नि त, होइन? धेरै मान्छेको विचारमा के छ, नर्क जान डर छ, स्वर्ग जानु पर्यो, त्यसो होइन। हामी के कुराबाट बच्नुपर्छ, पापबाट हामीलाई बचाइनुपर्छ, किनभने पापले गर्दाखेरि परमेश्वरको सम्बन्धबाट हामी टाढा छौँ। येशू ख्रिस्टको बलिदानले के गर्यो, तपाईँ र मेरो पापको बोझलाई दण्ड तिर्दिनु भयो, तपाईँ र म अब परमेश्वरको सम्बन्धमा आउन सक्ने भयौँ। त्यसैले सुसमाचार चाहिँ त्यो एउटा कुरा, सुसमाचारलाई ग्रहण गरेर परमेश्वरसँग साँच्चो घनिष्ठ मिलापमा आउन सक्छौँ। अनि त्यो एउटा विश्वासद्वारा मात्र त्यो हुनसक्छ। रिकन्सिलिएसन सुसमाचारको मुख्य बाटो हो, होइन? सुसमाचार चाहिँ सम्बन्धमा आउने बाटो हो। त्यसकारणले अर्को एक दुईवटा पद म पढ्न चाहन्छु। यहाँनिर रोमी 5:9 यसकारण उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन् बढी हामी परमेश्वरको क्रोधबाट उहाँद्वारा बचाइनेछौँ। हामी रिकन्सिलिएसनमा आउँदाखेरि चाहिँ के भयो, उहाँको रगतद्वारा हाम्रो पाप धोइयो, होइन? पापप्रति चाहिँ परमेश्वर क्रोधित हुनुहुन्छ, परमेश्वरको क्रोध अहिले पनि छ, तर येशू ख्रिस्टमा उहाँले आफ्नो क्रोधको सबै कुरा गर्नुभयो र अब हामीले उहाँलाई धारण गरेपछि परमेश्वरको क्रोध चाहिँ हामीबाट हट्छ, किनभने येसुको बलिदानले त्यो हटाइदिनु भयो, किनकि हामी शत्रु छँदै उहाँका पुत्रको मृत्यु के अरे मृत्युद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको थियो भने झन्। यो त अघि तपाईँलाई मैले पढिसकेको कुरा हो अनि यो पनि पढिसकेको कुरा हो, तपाईँलाई म सरसर्ती अर्को एउटा अर्को आजको टाइम पनि सिद्धिसक्यो, त्यस कारणले म एउटा अर्को कुरा भनेर सिद्धाउन चाहन्छु। यो हामीले जुन चाहिँ मिलापको कुरा गरेका छौँ, सुसमाचार चाहिँ मिलाप ल्याउने सन्देश हो भनेर, अनि तपाईँलाई छोटो यसको बारेमा भनेर म सिद्धाउन चाहन्छु। अनि यहाँनिर मैले मिलाप भनेको के हो भनेर एउटा सानो यहाँ मिलाप के हो एउटा सानो कुरा लेखेको थिएँ। रिकन्सिलिएसन भनेको चाहिँ के हो, त्यसैले मिलाप शत्रुतालाई मित्रतामा परिणत गर्नु, मिलाप गर्नुको अर्थ पहिले हराएका मानिसहरूलाई फेरि एक ठाउँमा ल्याउनु हो, बिरानो शत्रुता र विरोधलाई अनुग्रह सद्भाव र शान्तिको नयाँ सम्बन्धद्वारा स्थापित गर्नु। यसैले एक अर्काप्रति मिलाप गर्ने व्यक्तिहरूको मनोवृत्तिलाई रूपान्तरण गर्न र उनीहरूको पछिको पारस्परिक व्यवहार पूर्ण रूपमा नयाँ स्तरमा सेट गर्नु, नयाँ बनाउनु, त्यो चाहिँ एउटा मिलापको कुरा भयो। अर्को मिलाप कसरी प्राप्त हुन्छ, मिलाप ख्रिस्टको मृत्युद्वारा गरियो, मिलाप चाहिँ कसरी गरियो भन्दा येशूको बलिदानद्वारा गरियो, होइन? तर जबसम्म येशूको बलिदान होइन यसलाई भनेको चाहिँ येशूले गरेको बलिदानलाई ग्रहण गरिँदैन, अथवा येशूले जुन कुरा हाम्रो लागि गर्नुभयो त्यसलाई ग्रहण गरिँदैन, यो त्यो मिलाप प्राप्त हुन सक्दैन, यो विश्वासद्वारा प्राप्त हुन्छ। यसैले कुनै काम गरेर काम कमाएर प्राप्त हुने होइन। अब यहाँनिर विश्वास गरेर ग्रहण गरेर मात्र यो प्राप्त हुन्छ, यहाँनिर प्रायश्चितको सिद्धान्तमा भरोसा गरेर होइन। प्रायश्चित भनेको चाहिँ पछुतो मान्ने कुराले मात्रै हुँदैन, तर येशूले गरेको काममा विश्वास गर्नु पर्यो, होइन? तर जीवित मुक्तिदातालाई व्यक्तिगत रूपमा ग्रहण गर्ने, अनि युहन्ना एक अध्यायको 12 पदमा के छ, जतिले उहाँलाई ग्रहण गरेर उहाँमा विश्वास गरे उनीहरूलाई परमेश्वरले आफ्नो सन्तान हुने हक दिनुभयो। अब तपाईँलाई यही कुरा चाहिँ प्रेरित युहन्नाले युहन्नाको सुसमाचारको एक अध्याय पहिलो युहन्नामा एक अध्यायमा कसरी यो कुरा मिलापको कुरा यहाँ गरेका छन्। अब यहाँ चाहिँ सङ्गतिको कुरा गरेका छन्, मिलाप भन्नु चाहिँ सम्बन्धमा आउनु, सङ्गतिमा आउनु, होइन? तपाईँले यो सरसर्ती भनेर अनि म सिद्धाउन चाहन्छु। यहाँ पहिलो योहन्ना 1:1 जीवनको त्यस वचनको विषयमा जो सुरुदेखि थियो, जो हामीले सुनेका छौँ, जो हाम्रै आँखाले हामीले देखेका छौँ, जो हामीले हेऱ्यौँ र हाम्रो हातले छोयौँ, 2 पद त्यो जीवन प्रकट भयो। अब यहाँनिर यो 1 पदमा के गरे, प्रेरित योहन्नाले उनको गवाही दिए, जुन जीवनको वचन भनेको चाहिँ येशू प्रभुको बारेमा होइन, सुरुदेखि थियो, उहाँ त अन्त योहन्ना 1 अध्यायमा पढ्नुभयो भने तपाईँले त्यो बुझ्नुहुन्छ, अनि जसको बारेमा हामीले सुनेका छौँ धेरै अगाडिदेखि, पुरानो नियममा हजारौँ वर्ष अगाडिदेखि जीवनको वचनको बारेमा, उद्धारकर्ताको बारेमा, मसीहको बारेमा लेखिएको छ, जो हाम्रै आँखाले देखेका हामीले देखेका छौँ, किनभने योहन्ना प्रेरितले यो लेख्दैछन्, त्यस कारणले उनले आफ्नो गवाही दिएर भन्दैछन् हाम्रो आँखाले देख्यो, जो हामीले हेऱ्यौँ हाम्रो हातले छोयौँ भन्छ यहाँनिर, होइन? यो चाहिँ एउटा योहन्नाको आफ्नो व्यक्तिगत गवाही भयो सुसमाचारको बारेमा, त्यो जीवनको वचनको बारेमा, 2 पदमा त्यो जीवन प्रकट भयो, हामीले देख्यौँ र हामी गवाही दिन्छौँ। अनि अब यहाँनिर सुरु हुन्छ कसरी रिकन्सिलिएसन परमेश्वरको मिलापमा आउन सकिन्छ भन्ने कुराको सन्देश यहाँ छ, तिमीहरूलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौँ जो पितासँग थियो र हामी कहाँ प्रकट भयो। त्यसैले अनन्त जीवन भनेको चाहिँ परमेश्वरसँग सम्बन्धमा भएको जीवन, होइन? जब परमेश्वर हामीमा सम्बन्धमा आउनुहुन्छ, हामी अनन्तसम्म उहाँसँग जिउँछौँ, हामीले अनन्त जीवन पाउँछौँ, हाम्रो परमेश्वरको परिवारमा जन्म हुन्छ, नयाँ जन्म, त्यो नै अनन्त जीवन हो, होइन? त्यसैले तपाईँले पढ्नुहुन्छ नि युहन्ना 17 अध्यायको 3-4 पदमा पढ्नुहुन्छ, अनन्त जीवन यही हो कि हामीले परमेश्वर र उहाँले पठाउनु भएको पुत्रलाई चिन्नु भनेको चाहिँ अनन्त जीवन हो, होइन? त्यसैले परमेश्वरसँग सम्बन्ध हुनु। अब तीन पदमा के छ, हामीले जे देखेका सुनेका छौँ सो हामी तिमीहरूलाई सुनाउँछौँ। यहाँ पहिला यहाँनिर के थियो, त्यो प्रकट भएको कुरा चाहिँ गवाही दिन्छौँ अनि तिमीहरूलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौँ जो पितासँग र थियो र हामीमा प्रकट भयो। त्यो सन्देश, त्यो मेसेज तिनमा हामीले जे देखेका सुनेका छौँ हामी तिमीलाई सुनाउँछौँ, यो मेसेज सुनाउँदैछौँ, सुसमाचार सुनाउँदै, ताकि हामीसँग तिमीहरूको सङ्गति होस्। यही हामीसँग तिमीहरूको सङ्गति होस्। यो सङ्गति भनेको चाहिँ रिकन्सिलिएसन, मिलाप। कुनै पनि व्यक्तिको एकअर्कामा सङ्गति कतिखेर हुन्छ, जतिखेर त्यो व्यक्ति येशू ख्रिस्टद्वारा परमेश्वरको सम्बन्धमा आउँछ, परमेश्वरसँग मिलाप हुन्छ। त्यो नै क्रिस्चियन हुनु भनेको चाहिँ परमेश्वरसँग मिलापमा आउनु हो। जबसम्म कुनै पनि व्यक्ति टोटल्ली पुरा हृदयले येशूलाई आफ्नो जीवन सुम्पिँदैन नि, त्यो मान्छे परमेश्वरको सम्बन्धमा आउन सक्दैन। मैले अघि सुरुदेखि भनेको छु नि, खालि दिमागमा अथवा त्यो विषयलाई भन्न सकेर, शब्द सब ठिक छ, अरूले भन्दा पनि राम्रोसँग भन्या छ, सबै कुरो गरेका छ, तर तपाईँको हृदयमा चाहिँ तपाईँको स्वार्थ मात्रै छ, परमेश्वरको कुरा छैन, काम लाग्दैन। त्यसैले जब परमेश्वरसँग मिलापमा आउँछ नि, उसले स्वार्थको लागि होइन कि परमेश्वरको लागि जिउन सुरु गर्छ। जो परमेश्वरको लागि जिउन सुरु गर्छ, अरूको लागि सुरु गर्छ, अरूको भलाइ खोज्दछ। त्यस कारणले हामी तिमीहरूलाई सुनाउँछौँ ताकि हामीसँग तिमीहरूको सङ्गति होस्। अनि त्यो सङ्गति के हो त भन्दा, हाम्रो सङ्गति पिता र पुत्रसँग छ। हाम्रो सङ्गति चाहिँ पिता र पुत्रसँग छ। त्यस कारणले यो परमेश्वरसँगको मिलापको कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो, क्रिस्चियन जीवनमा हामीले बुझ्नुपर्ने कुरा हो। त्यस कारणले यो मिलाप, धेरै कुरा तपाईँलाई मैले भन्ने विचार गरेको थिएँ, तर आज म यहीँ राख्छु, अर्को दिन तपाईँलाई यसको बारेमा अझै वर्णन गर्न चाहन्छु। हाम्रो आज जुन कुरो यो रिकन्सिलिएसन, मिलापको सम्बन्धमा कुरा गरिराखेका छौँ, परमेश्वरको अनन्तदेखि रच्नु भएको सुन्दर योजना, जो उद्धारको मानिसलाई उद्धार गर्ने योजना छ नि, यो मिलापको सन्देश, मिलापको योजना हो, परमेश्वर र तपाईँ मेरो मिलाप बनाउनको लागि, होइन? अब योहन्ना, पहिलो योहन्ना एक अध्यायमा हामीले के हेऱ्यौँ, परमेश्वरसँग मिलाप। तपाईँले त्यो एक अध्यायदेखि पढ्दै जानुभयो पहिलो योहन्नामा भनेदेखि एक अर्कासँगको सम्बन्धको कुरा छ, त्यहाँ ज्योतिमा जिउने कुरा छ। त्यहाँ कुनै मान्छे परमेश्वरसँग सम्बन्ध छ भन्छ भनेदेखि चाहिँ उसको जीवन ज्योतिमा हुन्छ, तपाईँले 5-6-7 पदहरू पढ्दै जानुभयो भने। तर परमेश्वरसँग सङ्गति छ भन्छ अथवा ज्योतिमा हिँड्छु भन्छ, पाप नै गरिरहेको छ भने त्यसमा सत्य हुँदैन, त्यो त झुटा हो त्यहाँ लेखेको छ। त्यसैले परमेश्वरको सम्बन्धमा आउने व्यक्ति भनेको चाहिँ ज्योतिमा हिँड्ने व्यक्ति हो, त्यो परमेश्वरको वचनअनुसार जिउने व्यक्ति हो। सो तपाईँ र मलाई आज परमेश्वरले त्यो मार्गमा बोलाउँदै हुनुहुन्छ, येशूलाई पछ्याउने अनि उहाँको परमेश्वरको सम्बन्धमा आउने, रिकन्सिलिएसन। त्यसैले आज प्रश्न यही हो कि तपाईँ र मेरो साँचो सम्बन्ध परमेश्वरसँग भयो कि भएन। यदि भयो भनेदेखि चाहिँ तपाईँको योजना, तपाईँको इच्छा, तपाईँको सबै कुरा चाहिँ परमेश्वरको योजना र इच्छा हुन्छ। तपाईँ र म परमेश्वरलाई प्रेम गर्छौँ, दुईवटा सबभन्दा ठुलो आज्ञा परमेश्वरलाई प्रेम गर्ने, दोस्रो आज्ञा एकअर्कालाई आफूलाई जस्तो प्रेम गर्ने, भनेको मतलब चाहिँ मानिसहरूको उद्धारको लागि तपाईँ परिश्रम गर्न थाल्नुहुन्छ। त्यस कारणले हामी परमेश्वरको सम्बन्धमा आउने कुरा नै सुसमाचारको अपिल हो। तपाईँ र म परमेश्वरको सम्बन्धमा व्यक्तिगत रूपमा आउनु पर्यो। आज यही परमेश्वरले हामीलाई बताउन चाहनु भएको छ। तपाईँले आफैले आफैलाई जाँच्नुहोस् अनि विचार गर्नुहोस् तपाईँको सम्बन्ध परमेश्वरसँग कस्तो छ। आउनुहोस् हामीहरू प्रार्थना गरौँ अनि तपाईँलाई